विक्रम मसिएको कथाको पर्खाइमा रहनुहुने मेरा प्रिय मित्र, हार्दिक ज्ञान अभिवादनका साथ स्वागत गर्दछु कार्यक्रम मसिएको कथामा। म हुँ तपाईँकै मित्र पौलस, र आज तपाईँले मसँग 15 मिनट बिताउनुहुनेछ। र आज हामी येशु ख्रिस्टले आफ्नो प्राण अर्पण गर्नुहुने त्यो अन्तिम क्षणलाई विशेष सुन्नेछौँ। कार्यक्रम मसिएको कथा सुनेपछि तपाईँले विभिन्न जिज्ञासा र प्रतिक्रियाहरू लेखी पठाउनुहोला भने हामी अनुरोध गर्दछौँ। त्यसको लागि हाम्रो ठेगाना यस कार्यक्रमको अन्त्यमा तपाईँलाई हामी बताउने नै छौँ। अहिले भने आउनु सुनौ येशु ख्रिस्टका यी अन्तिम क्षणहरू, अति बहुमूल्य क्षणहरू पनि हुन्, र आज सुन्नेछौँ यसलाई मसिएको कथा 52 भागमा। येशु ख्रिस्ट यहुदीहरूको राजा, कस्तो खालको राजालाई क्रुसमाथि झुन्डाइन्छ। तैपनि यहाँ येशूको बारेमा क्रुसलाई ठडाउन अघि गर्नुपर्ने एउटा कुरा थियो। भाग 52।
सिपाहीहरूले येशूको क्रुसको माथि एउटा दोषपत्र टाँगिदिए। यो दोषपत्र पिलातसले आज्ञा गरे अनुसार थियो। नासरतका येशू ख्रिस्ट यहुदीहरूका राजा। बिहान 9 बजेतिर तेस्रो क्रुस पनि ठड्याइयो। चारैजना सिपाहीहरूले यो क्रुसलाई ठड्याए र जमिनमा खनेको खाल्डोमा हाले। अर्को झट्का, कष्टप्रद आवाज। यद्यपि येशूको मुखबाट कुनै चिच्याहट या श्राप निस्केन, उहाँको शरीरको बोझ क्रुसकै एउटा अंश जस्तै देखिन्थ्यो। कुनै चिच्याहट थिएन, कुनै श्राप थिएन, केवल त्यो प्रार्थना, पिता यिनीहरूलाई क्षमा दिनुहोस् किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। सिपाहीहरूले येशूको कपडा लिए र आपसमा बाँडे। उनीहरूले येशूको कपडाको लागि चिट्ठा हाल्दै थिए। क्रुसकै तल बसेर जहाँ मसीह मर्दै हुनुहुन्थ्यो, त्यस्तो मृत्यु जुन मृत्युलाई थोरै मानिसले मात्र बुझ्न सके।
मृत्युदण्डलाई हेर्न धेरै मानिसहरू कलवरीमा आएका थिए। तिनीहरूमध्ये कसै कसैले येशूको उपहास गरे र गिल्ला गर्दै कराए। एकजनाले चर्को स्वरमा करायो, यदि तँ परमेश्वरको पुत्र होस् भने क्रुसबाट तल झरेर प्रमाणित गर। प्रधान पुजारीहरूले पनि येशूलाई गिल्ला गर्न थाले। एकजनालाई यसो भन्दै गरेको सुनियो, यसले अरूलाई त बचायो तर आफैलाई बचाउन सकेन।
समय एकदम ढिलो बितिरहेको थियो। केही समयपछि एउटा सिपाहीले येशूलाई भन्यो, यदि तँ यहुदीहरूको राजा होस् भने आफैलाई बचा। सायद उसले यो कुरा व्यङ्ग गर्दै र हाँसोमा उडाउँदै भन्यो होला। सायद तितो भावनामा पनि भनेको हुनसक्छ। यो निर्दोष व्यक्तिलाई मार्ने काममा नियुक्त भएकोमा रिस उठेको पनि हुनसक्छ। येशूलाई अपमान गर्ने र गिल्ला गर्ने क्रममा सिपाहीहरू एक्लै थिएनन्। 2 जना चोरहरूले पनि येशूलाई गिल्ला गरे। आफ्नो दुखाइमा समय एकदमै बिस्तारै बितिरहेको थियो। समय लामो भएको थियो। केही घण्टापछि एउटा अपराधीले येशूलाई चर्को स्वरमा कराएर भन्यो,
के तिमी मसीह ख्रीष्ट होइनौ? यदि हो भने तिमी आफैलाई र हामीलाई पनि बचाऊ।
अर्को अपराधीले आफ्नो टाउको फर्कायो, लामो श्वास लियो र ठूलो स्वरमा भन्यो,
चुपलाग त चुपलाग, हाम्रो दण्ड त न्याय चित छ, किनकि हामीले त आफ्नो दोषको उचित दण्ड भोगिरहेछ, तर यी मानिसले त मृत्यु भोग्ने कुनै योग्यको काम गरेका छैनन्। यीशु, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।
त्यो मानिसले येशूलाई हेर्यो र 2 जनाका आँखा जुधे। बताउन नसकिने कारणहरूले गर्दा अपराधीले येशूमा भरोसा गर्यो। येशूले आँखा बन्द गर्नुभयो, खुट्टाले क्रुसलाई दबाएर श्वास लिनुभयो। त्यसपछि उहाँ चोरसित बोल्नुभयो,
साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।
येशूले के भन्नुभएको हो चोरले थाहा पाएन, तर उसले उहाँमा विश्वास गर्यो। चोरसँग क्रुसमा बोलिसक्नु भएपछि आफ्नी आमा मरियमलाई आफ्नो चेला योहन्नासँग उभिरहनु भएको देख्नुभयो। उहाँ अरूहरूसँगै र मरियम मग्दलिनीसँगै उभिरहनु भएको थियो। येशूले आफ्नी आमालाई प्रेम गर्नुहुन्थ्यो र उहाँ क्रुसमा मर्न लागेको भए तापनि उहाँकी आमालाई उहाँको मित्रले वास्ता गरेको चाहनुहुन्थ्यो। येशूले थोरै मात्र बोल्न सक्नुहुन्थ्यो। उहाँले कष्टपूर्ण श्वास लिनुभयो। उहाँले भन्नुभयो, नारी हेर्नुहोस् तपाईँको छोरो। त्यसपछि उहाँले योहन्नालाई हेरेर भन्नुभयो, हेर तिम्री आमा। त्यति शब्द मात्र पर्याप्त थियो। उनीहरूले बुझे र त्यस दिनदेखि योहन्नाले मरियमलाई आफ्नै आमालाई झैँ प्रेम गरे र वास्ता गरे।
यति बेला मध्याह्न भइसकेको थियो। एरुसलेम सहरलाई अनौठो तरिकाले अन्धकारले ढाक्न थाल्यो र वरपरका डाँडाहरूलाई पनि। धेरैले यो खग्रास ग्रहण हो भन्ने सोचे, तर त्यसको लागि अन्धकार धेरै लामो रह्यो।
दिउँसै झन झन अँध्यारो बढ्न थाल्यो। त्यो रातको अँध्यारो जस्तो थिएन, देख्न सकिन्थ्यो, तर खतराको भावना छायो। पूर्व सूचनाको अनुभूति भयो। कलवरीमा भएको भिडमा बतासको चिसो झोकाको प्रभाव पर्यो। समय समयमा भिड शान्त हुँदा कैदीहरूको वेदनापूर्ण रुवाई सुन्न सकिन्थ्यो। येशूले पनि ठूलो कष्ट भोगिरहनु भएको थियो र उहाँको कष्ट भोगाइमा भिन्नता थियो। यो अर्का दुईको जस्तै थिएन, डरलाग्दो कष्ट भइरहेको थियो र अब त्यो अन्धकारमा त्यो कष्टलाई देख्न सकिन्थ्यो र सृष्टिको त्यो भाग पनि कष्टसँगै सहभागी थियो जस्तै देखिन्थ्यो। मानिसहरू कलवरीमा जम्मा भए। आकाश झन कालो हुँदै गएको देखेर डराए। दिउँसोको 3 बजेतिर, ठिक त्यही बेला जुन बेला निस्तारको पाठो वेदीमा बलिदान गरिँदै थियो, त्यो वेदी मन्दिरको चोकमा जुन पवित्रहरूमा पनि पवित्रको अगाडि थियो, येशू ठूलो स्वरले कराउनु भयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? केही समयपछि येशूले भन्नुभयो, मलाई तिर्खा लाग्यो। सिपाहीहरूले केही नगर्दै येशू कराउनु भयो, अब सिद्धियो। अन्तिम श्वासमा येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु, र उहाँ मर्नुभयो।
येशूले फेर्नु भएको अन्तिम श्वाससँगै मन्दिरको बाक्लो पर्दा, जसले महापवित्र स्थानलाई मन्दिरको अरू भागबाट अलग गर्थ्यो, त्यो पर्दा टुप्पादेखि फेँचसम्म च्यातियो। यही महापवित्र स्थानमा करारको सन्दुक राखिएको थियो। यो पर्दाले पवित्र परमेश्वर र पापी मानिसबीचको पर्खालको सङ्केत गरेको थियो। वर्षको एक दिन मात्र, प्रायश्चितको दिनमा परमेश्वरको अनुमतिमा प्रधान पुजारी मात्र त्यहाँ प्रवेश गर्न सक्थे। प्रधान पुजारी आफ्नो र मानिसहरूको पापको प्रायश्चितको बलि चढाइसकेपछि मात्र त्यो महापवित्र स्थानमा प्रवेश गर्न पाउँदथ्यो। जब येशू परमेश्वरको सिद्ध थुमाले क्रुसमा प्राण त्याग्नु भयो, मानिसहरूको पापको खातिर परमेश्वर र मानिसहरूलाई अलग गर्ने पर्दा सदाको लागि हटाइयो। अब जनावरको बलि चढाउनु पर्ने आवश्यकता भएन। इसरायलका चुनिएका जाति मात्र नभएर अब सबै मानिस येशू ख्रीष्टद्वारा परमेश्वर कहाँ आउन सक्दछन्।
ख्रीष्ट मर्नुहुँदा ठूलो भुइँचालो आयो, पृथ्वी हल्लियो। अन्धकारले ढाकेको पृथ्वीमा स्वर्गबाट ज्योति चम्केको जस्तै भयो। मानिसहरू भयभीत भए, धेरै त्यहाँबाट भागे। ठुला ठुला चट्टानहरू टुक्रा टुक्रा भए। यो भुइँचालो आत्मिक कुरा जस्तै देखिन्छ, भौतिक मात्र होइन। चिहानहरू उघ्रिए, कोही कोही मृत्युबाट पुनर्जीवित भए र सहरमा भएका मानिसहरूले यो देखेर गवाई दिए। पृथ्वी हल्लिँदै थियो, सिपाहीहरू पनि कामदै थिए। उनीहरूले भर्खरै क्रुसमा झुन्ड्याएको मानिस अपराधी वा बौला मानिस थिएनन्। यी मानिस को थिए जसको लागि सम्पूर्ण सृष्टिले दुःख प्रकट गर्यो? सेनापति हताश भिडदेखि अलग गएको थियो। आकाशको गर्जनमा ठडिएको क्रुसलाई देखेर उनले के विचार गरे होला भने हामीले अनुमान मात्र गर्न सक्छौँ। गएका 2 दिनहरूमा के भयो भनेर उनले सम्झे कि? येशूले उनको आँखामा हेर्नु भएको सम्झे कि? येशूले उनको लागि र अरू सिपाहीहरूको लागि प्रार्थना गर्नुभएको सम्झे कि? पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। सेनापतिले के विचार गरे हामी जान्दैनौँ, तर हामीलाई थाहा छ कि उनी एउटा निर्णयमा पुगे, जुन ठूलो र जीवन परिवर्तन गर्ने निर्णय थियो। सेनापतिले क्रुसमा झुन्डिनु भएको येशूलाई हेरे र उनले भित्रबाट निस्केका शब्दहरू उच्चारण गरे, निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ। भुइँचालो थामिएपछि, पृथ्वी हल्लिन छोडेपछि धेरै मानिसहरू घर फर्के। सेनापतिले पिलातसबाट निर्देशन पाए। यहुदी अगुवाहरूको आग्रहमा उनीहरूले ती कैदीहरूलाई घाम अस्ताउन अघि मार्नुपर्ने थियो। साबातको समयमा उनीहरू त्यहाँ झुन्डिरहनु बुद्धिमान थिएन। यो साँझ विशेष साँझ थियो, जुन बेला उनीहरूले निस्तारको भोज खान्थे। सेनापतिले सिपाहीहरूलाई चोरहरूको खुट्टा भाँचिदिन आदेश दिए। उनीहरूको कष्टलाई अब अन्त गराउने समय आएको थियो। क्रुसमा झुन्डिएको मानिसले आफ्नो खुट्टाले शरीरलाई माथि धकेलेर मात्र श्वास लिन सक्थे। उसको खुट्टा भाँचिएपछि ऊ सास फेर्न नसकेर मर्थ्यो। केही गरी कैदीलाई छिटो मार्नुपर्ने भयो भने सिपाहीहरूले उनीहरूको खुट्टालाई भाँचिदिन्थे र मानिस छिट्टै मर्थ्यो।
सिपाहीहरूले पिटेर उनीहरूको खुट्टा भाँच्दा कैदीहरूले अन्तिम ठूलो स्वरमा कराए होलान्। उनीहरूले श्वास फेर्न केही असफल प्रयास गरे होलान् र केही क्षणमा नै सबै सकिनेवाला थियो। मृत्यु भयो।
मैले बाँच्नु पर्ने पलहरू बस्नु पर्ने क्षणहरू मैले बाँच्नु पर्ने पलहरू मैले हाँस्नु पर्ने क्षणहरू यसु समर्पण छ तिम्रै चरणमा
हो यो जीवन हाँसो र रोदनहरू सँगै तर ख्रिस्ट यसुमा पाउँछौँ निश्चय नै विजय। यसैले म हाँसिदिन्छु म बाँचिदिन्छु यसु तपाईँको अङ्गालोमा गाउँदै थिए राजेश राई। यसलाई हामीले लिएका थियौँ आगमन एल्बमबाट। श्रोता मित्र, यसु एक असल अनि निर्दोष व्यक्ति हुनुहुन्थ्यो र पनि सारा मानवका खातिर ती सबै सहन र मृत्युसम्म जान पनि उहाँ तयार हुनुभयो ताकि हामी जीवनमा प्रवेश गर्न पाऊँ। उहाँ बाँचेको भए धेरै गर्नुहुन्थ्यो जस्तो अवश्य लाग्यो होला तपाईँलाई, तर थाहा छ तपाईँलाई उहाँ तिन दिनपछि बहुरी उठ्नुभयो र कहिल्यै मर्नु भएन। साँच्चै कि उहाँले आज पनि संसारभर काम गरिरहनु भएको छ। उहाँ बहुरिएर उठेपछि धेरै कामहरू गर्नुभयो, आज पनि धेरै काम गरिरहनु भएको छ। कस्तो हुन्छ होला यदि तपाईँले उहाँलाई भेट्नुभयो भने? यो एउटा प्रश्नसँगै आजको कार्यक्रमलाई यहीँ राख्न चाहन्छु र जाँदा जाँदै हाम्रो कार्यक्रमको ठेगाना टिपाउन चाहन्छु। कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा कास्की नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो। तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, हामी आज कार्यक्रमको अन्त्यतिर आइपुग्यौँ र अहिलेसम्म तपाईँले मलाई लगातार रूपमा सुन्दै आउनुभएको छ र धैर्य धारण गरेर सुन्दै र मलाई साथ दिँदै पनि हुनुहुन्छ, त्यसैले तपाईँलाई धन्यवाद भन्दछु। त्यस्तै गरेर मलाई रेकर्डिङमा सहायता गर्नुहुने मेरा मित्र खिमनलाई पनि धन्यवाद भन्दै र मलाई नाट्य प्रस्तुतिमा सहायता गर्नुहुने मित्रहरू जोएल भुजेल, सुभाष प्रधान, सोम गुरुङ, इन्द्र कुमारलाई पनि हार्दिक धन्यवाद टक्र्याउँदै र भोलि तपाईँको रेडियोमा कार्यक्रम मसीको कथाको 53 भाग लिने बाचा गर्दै तपाईँको मित्र म पौलस पनि बिदा माग्दछु। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।